آتے لیکن آپ ہی جان سکتی ہیں. امام ایک ہی جواب دیتے تھے. اور دیکھیں یہ جذبہ بہت زیادہ ہے. آج جب لوگ تڑپ اٹھتے ہیں اس وقت تو بالکل تازہ تازہ واقعہ. امام نے کہا سربرت کا انتظام تو میرا بیٹا ہی آ کے لے گا. یہ جو جملہ امام فرما دیتے ہیں زمانے کے امام کے بارے میں تڑپ خود بخود دلوں میں پیدا ہو جاتی ہے. کربلا یاد کیا امام کا ذکر, زمانے کے امام کا ذکر ہو. شہزادی تیاری کرا رہی ہے امام زمانہ کے لیے. چوتھا امام امام زمانہ کے لیے وہ تڑپ دلوں میں پیدا کر رہا. مومن کے لیے آج بھی کربلا سب سے اہم چیز ہے. چنانچہ جو سارا سال آپ کو نظر نہیں آئے گا آج ان کے لیے وہ بھی نظر آ جائے. اللہ کو نہیں مانتا لیکن کربلا کو مانتا. رسول کے رسالت کو نہیں مانتا کربلا کو مانتا. تو یہ جو ایک جذبہ ہے مومن کے اندر جس کی وجہ جب کربلا کا رشتہ چوتھے امام نے امام زمانہ سے ملایا اور طرف پیدا ہوا بولا سے وہ جلدی سے امام زمانہ آ جائے تاکہ ہم اس کے ساتھ چلیں. اب کربلا کا انتقام دادی تیاری کرا رہی ہے پوتا زمانے میں امام کی طرف دلوں میں پیدا کر رہا. مگر یہ وہ جملہ تھا جو تیسری تقریر کا ادھورا جملہ تھا اور آج آخری تقریر میں اسے مکمل کر رہا. کیونکہ تیسری تقریر کی شہزادی نے کس طرح سے امام زمانے کے لیے تیاری کروائی. اور پھر ہم اپنے اس آخری جملے پہ آتے ہیں جس کے بعد دو تین ایسی باتیں بیان کرنا ہے جو شہزادی اور سجاد کی زندگی میں مشترک سملر میچنگ لیکن وہ مسائل سے متعلق. اب شہزادی کون ہے امام زمانہ کے حوالے سے جو تیاری بھی کروا رہی اس میں اہم ترین بات ہے مولا کا وہ جملہ کہ نعم العون للعباد میری بہترین مددگار سہارا. اور کل جو مسائب آپ نے سنے ابھی میں منزل مسائب پہ نہیں آ رہا ہوں. نعمل اون اور لبادا اور اس کے بعد کل جو مسائب آپ نے سنے علی قبر سیدہ پہ پہنچے اور قبر پکڑ کے کہہ رہے ہیں آج ان کا سارا آج رسول کی بیٹی دنیا سے نہیں گئی علی کی کمر ٹوٹ گئی. علی جیسا مشکل کشائے آلہ ہر اٹھے ہوئے دل کا سہارا ہر پریشان حال کی پریشانی سننے والے ہر قوم گزار کے لیے امید نام علی. اور علی کہہ رہے ہیں کہ میرا سہارا ساتھ فاطمہ اور ایسا سکون فاطمہ کی وجہ سے علی کے گھر میں آئے کہ سورہ روم کی آئے کہ ہم نے تو بیویوں کو بنایا اس لیے ہے تاکہ وہ تمہیں سکون پہنچا. آئے اگر سب سے بہترین کسی پہ اتر رہی ہے تو ذات سیدہ جس کا اطلاق مگر یہ دیکھتے ہوئے کہ آخری آخری مجلس ہے یعنی اس ایام فاطمیہ کے سلسلے اس آیت میں دو باتیں اور بتائی گئی. اب یہ سکون کے حوالے سے بھی ہم کافی بات کر چکے ہیں. ہماری بچیاں ہماری عورتیں ہماری خواتین ہمارے گھروں میں جو سب فائدہ یہ بنتا ہے پہلے کہ وہ گھروں میں سکون پہنچا. یہی وجہ بہت سارے مشتحدی آپ کس کی تقریب کرتے ہیں ان کا فتویٰ کیا ہے وہ مولانا محترم بتائے لیکن ایک جنرل بات بہت سارے مشتحدی عورت کی سنت عبادت پہ پابندی لگاتے اگر اس کی وجہ سے گھر کا سکون ختم ہو رہا بھائی بھائی بات میں تو کسی کی بات نہیں کہنی. لا طاعت المخلوق فی معصیت الخالق اگر کسی کا باپ کہتا ہے کہ داڑھی بنواؤ باپ کا احترام اپنی جگہ یہ بات نہیں مانے. اگر کسی کی ماں کہتی ہے بیٹی سے حجاب اتارو ماں کا احترام اپنی جگہ سے یہ بات تو نہیں مانے. لیکن واجبات کے بعد جو مرحلہ آتا اب عورت سنت روزہ رکھ سکتی ہے کہ نہیں رکھ سکتی عورت زیارت پہ جا سکتی ہے کہ نہیں جا سکتی عورت عمرہ کر سکتی ہے کہ نہیں کر سکتی जो औरत एक हज कर चुकी है दूसरे हज पे जा सकती है कि नहीं जा सकती, जिस पे हज ही वाजिब नहीं हुआ वो पहले हज पर भी जा सकती है कि नहीं जा सकती। औरत का दिल चाह रहा है कि सोते इमाम के हालात में मैं भी 800 रकअत नमाज पढ़ के दिखाऊं, क्या ये अंजाम दे सकती है कि नहीं, राय खुदा में खयाल कर सकती है कि नहीं। जब तक कि शोहर की इजाजत इन सब में न हो, आप कसीर तादाद मुश्तहदीन के फतवे मिलेंगे। मुश्तहदीन के फतवे के हवाले से दो बातें और यहां पे अर्ज कर, कुछ बातें तो छह दिनों में आई। सीरत मासूमीन के हवाले से एक पैगाम आपने सुना था, बहुत अहम था, तो कल भी आया और उससे पहले। इमाम मासूम का कोई वाकया सुनने के फौरन बाद अमल नहीं करना, पहले उसकी तफसीलात पूछना, और खास तौर पर रसूल की जिंदगी के वाकया। अगर मदीने में पैगंबर की हिजरत के मौके पर मदीने की बच्चियां फर्ज के गाना भी गा रही, तो इससे यह साबित नहीं हुआ कि इस्लाम ने गाना मारा। जब तक के पैगंबर की जिंदगी के आखिरी दिन तक के सारे फरमान जमा न कर, हो सकता है उस दिन पाबंदी ना लगाई हो, बाद में आ गई शराब में जैसे हुआ तो है। इसी तरह कल मैंने एक वाकया पढ़ा, वो मौला की नकल कर रहा है और मौला उसे डांट रहे हैं, अरे शैतान के रास्ते में चलने वाली। ये तो कल बातें आ गई। मुश्तहिद के फतवे के हवाले से बहुत मुख्तसर दो बातें बयान करता, अगर ये मौलाना के होते हुए ये बयान शायद तहसील हासिल हो, शायद उससे बढ़ के जुर्रत और जसारत दो छोटे को। नंबर एक, मजलिस में जब आप कोई फिक्री मसला सुने, बयान करने वाला कितना ही बड़ा आलिम और काबिले भरोसा हतीब क्यों ना, क्या आपको पूरा भरोसा है कि इसके बाद इतना ही मैं गलत फसला नहीं बता रहा, तब भी जब तक कि आपको ये पता न चले कि आपके मर्जे भी यही है, हो सकता है बयान करने वाला किसी और की तकलीफ में, वो किसी और का मसला बता रहा है तो सही बता रहा है, लेकिन आपके लिए सुनना है उसे पैगाम मिलता कि इस्लाम में ये भी अच्छी लेकिन मकाम है अमल। और दूसरी बात, आज मेरा इरादा था लेकिन अब क्या करूं, वक्त हाथ से निकल गया, कि मुश्तहिदीन के वाकयात जब सुनिएगा तो हमेशा आज के मर्जे के फतवे को उस वाकये के ऊपर इस्तेमाल मत कीजिएगा। मसलन आपने ये सुना बरू माफा को कि घर की औरत, ये बताओ मिसाल कर चेहरा खुला नजर आया था फौरन चेहरा छुपा, आपने कहा जी चेहरा छुपाना तो इस्लाम में है ही, या मांगा इस किसानी का फतवा पढ़ने के चेहरा छुपाना नहीं, जिस मर्जे का वाकया उसके लिए उसका फतवा चलेगा। ऐसे बहुत सारे वाकयात होते हैं कि हमने मुकद्दस से अजमेरी का वाकया पढ़ा कि अगर एक लिफाफा मिल गया तो वो पैदल चल, हमने कहा आज के मर्जे तो कुछ और कहता नहीं, अगर इतना भी हम कहते तो और बनी हम कहते पौधी में तो कुछ और दिखता। आप आगा किसानी की पौधी मुकद्दस से अजमेरी में इस्तेमाल नहीं कर सकते, और आप आगे कोई की तोजी को आगे प्रोजर्जी करके इस्तेमाल नहीं कर सकते। ये इसलिए मैंने कहा कि मैं उन लोगों में से हूं जो मुश्तहिदीन के वाकयात बहुत पढ़ता हूं, और फिर मुझे ऐसे बहुत सारे नौजवान मिलते हैं जो आगे सिसानी की तोजी खोल के बताते हैं जो वाकया आपने पढ़ा इसमें तो कुछ और लिखा। और मैं मुश्तहिदीन के वाकये बहुत ज्यादा क्यों पढ़ता हूं उसकी भी एक छोटी वजह समझ ली। जब मैं इमाम मासूम का वाकया पढ़ा लोगों ने कहा वाह क्या वाकया पढ़ा, ईमान ताजा हो, लेकिन आपने तो कुछ नहीं पढ़ा, हम तो इससे भी ज्यादा जानते हैं, हम खुश हो गए भाई हमने पढ़ा कि इमाम मासूम रोजाना हजार हजार नमाज पढ़ते हैं। मम्मी ने कहा आपने ईमान ताजा कर दिया, लेकिन हमें मालूम था हम तो इससे भी ज्यादा जानते हैं, अगर आप इससे ज्यादा जानते तो आप नमाजें पढ़ा क्यों कर। अरे मौलाना क्या मजाक करते, वो इमाम है, हम तो उनके गुलामों के गुलामों के गुलामों के बराबर भी नहीं, वो नमाज पढ़ गए हम कैसे नमाज पढ़ सकते। कौन आपसे कह रहा है हजार अगर पढ़े आप सत्तर तो पढ़ते ना, ये नाम के नतीजा निकला कि अगर वो इमाम है तो हम जीरो बटन जीरो। हमने शहजादी के हिजाब की कैफियत बता दी, तारीखी शब्द जनाजा उठना मुबाहले के मैदान में इस तरह जाना कि रिसालत और इमामत पता पचाती भी जा रही है, लोगों ने कहा वाह माला, फिर आपने ईमान ताजा कर दिया, लेकिन हमको इससे ज्यादा पता है शहजादी का हिजाब। फिर आपके घर की से सारी औरतें बेपर्दा क्यों निकल रही? अरे मौलाना मजाक करते, कहां शहजादी, कहां हमारी बीवी, कहां हमारी बेटी, आप भी किसको किससे मिला रहे? मैंने कहा मैं मिला रहा हूं कि आप, ये कहां से नतीजा निकला कि अगर 100 में 100 पे अमल नहीं कर सकते तो 0 में चले जाओ। अरे जितनी तुम्हारी ताकत है उतना तो अमल करो। बड़े से बड़ा वाकया पड़ जाइए इमाम का, मोमिन के पास बना बनाया एक बहाना और एक्सक्यूज मौजूद है। वो इमाम से जो भी करे कम है, हम तो उनके गुलामों के गुलाम है, इसलिए कुछ भी नहीं कर सकते, कुछ भी नहीं कर सकते। तब मजबूर कभी आसाब इमाम के वाकयात पढ़ना पड़ते हैं कि सलमान फारसी या अबू बसीर असदी कूफी, ये तो नहीं थे ना मासूम, इन्हें देखो। और कभी मराजी और उलमा के वाकयात पढ़ना पड़ते हैं कि इमाम की बात छोड़ो, ये तो हमारे और आपकी तरह के आम इंसान से आम घरों में पैदा हुआ है, जीवन के निकाल दो। तो अब उसके अंदर कभी ये मसला होता है, ये बीच में एक बात को आते असल के बाद में अर्ज कर रहा। शहजादी कौन है किसीरत के हवाले कुछ बातें नाराज थी, क्योंकि वक्त बहुत कम है, आधी रात को मेरी फ्लाइट है, मुझे मौजू को मुकम्मल भी करना है और ये खौफ भी है कि ऐसा ना हो कि जो बातें पहले ना मुकम्मल है वही मुकम्मल ना हो, कोई नई बात ना छेड़ दूं। तो खुलासा ये कि सुबह फातिमा ज़हरा की सीरत का अहम तरीन पहलू जो औरत का मकसद, चुनाचे इबादतें भी अगर वो अल्लाह की करे तो कई इबादतों में पाबंदी नहीं कर सकती ये इबादत जब तक के शौहर से इजाजत ना ले, जिसमें नजर कसम और मन्नतें भी आ जाती है। हमारी औरतें मन्नतें मत मानती, जहां कोई मसला हो छठ से मन्नत मानती, मन्नत अच्छी थी, लेकिन पहले देख लो तुम्हारा मर्जी, क्या शौहर की इजाजत के बगैर इस मन्नत की इजाजत देता है कि नहीं देता। बात तो बड़ी अहम मन्नतें होती हैं, हज पर जाने वाला अगर मीकात ना जा सके तो मन्नत करके अपने शहर से इहराम पहन सकता है, लेकिन उसूल वही है कि बीवी को पहले शौहर से इजाजत देना, क्यों घर का सुकून। यानी अब मैं बहुत बदतमीजी वाला जुमला कह रहा हूं, मौलाना मोहतरम उच्चतुल इस्लाम मौलाना आशिफ जाफरी साहब बाद में इसकी इतलाह कर देंगे कि वो नमाजें भी अल्लाह को नहीं चाहिए जो घर के सुकून को दबा कर रही। इसका मतलब वाजिब नमाजों की बात नहीं हो रही, इसका मतलब बेटे की नमाज की बात नहीं हो रही है जो बाप को गुस्सा दिलाती है, खास कॉन्टेक्स्ट में बात हो रही है। मगर कुरान ने इसके अलावा भी दो बातें बताई, शादी के इस रिश्ते में एक मकसद है रहमत, बल्कि अगर गौर कर तो गोया एक सवाल का जवाब है। खुदा बंदा तूने कहा कि हमने औरत को इसलिए बनाया बीवी के तौर ताकि सुकून आए, सुकून कैसे आए, खुद औरत पूछे खुदा बंदा मुझे सुकून के लिए बनाया, मैं सुकून कैसे पहुंचाऊं। यहां पर अक्सर इस जुमला में और कहता हूं जिसमें घंटा लग जाता है तो घंटे की क्या मेहनत की भी गुंजाइश नहीं, लेकिन नहीं सुन दुनिया सुकून तलाश करती है गाने बजाने, क्यों लोग सुनते हैं गाने, बड़ा बड़ा मजा आता है, वो सुकून मिलता। अब एक जुमला कहूंगा तो आप कहेंगे फिर मौलाना झूठ बोले। न्यूयॉर्क में मुझे एक ऐसा नौजवान भी मिला तो मैं समझाऊ मेरा मौसम पड़ा रहा, बाद में उसके दोस्तों ने कहा नहीं मौलाना बिल्कुल ठीक कह रहा, वो आके कहता मौलाना मुझे नमाज की है, मुझे गाने की ऐसी आदत है कि मैं नमाज भी नहीं पढ़ सकता जब तक के साथ में बैकग्राउंड म्यूजिक न बज रहा। मैं यही समझा ही मेरा मजाक उड़ा, मैं बहुत ज्यादा गाने गाने के खिलाफ मैं जितने पढ़ता हूँ ये मजाक उड़ाने आते। दोस्तों ने कहा जी सही है, लोग समझते हैं इसमें सुकून है, लोग शराब पीते हैं तो बहुत से लोग इसीलिए पीते हैं कि उसके उनके हिसाब से उसमें सुकून मिलता, या पाकिस्तान के जो चल को भंगो नशे वाली चीज है सुकून मिलता। नौजवान सड़कों पर खड़े होकर बेपर्दा औरतों को देख के आंखें फेंकते हैं और समझते हैं सुकून मिलता। बहुत सारे लोग दिन भर गुनाह करने के बाद शाम को घर आकर भिशंकीना उठा के एक बार फिर गुनाह, जो वो जो एक रिवायत मैंने आधी पढ़ी थी कि फरिश्ते रोते भी हैं फरिश्ते हंसते भी हैं, रोने वाली बात पहली मस्जिद में आई थी, हंसने वाली बात आखिरी मस्जिद में सुन। रसूल ने कहा कि जिब्राइल फरिश्ते कब हंसते, कहा कि एक आदमी ने सारा दिन घर से बाहर गुनाह किया, अब शाम हो घर आए दहा धो के हम तो आराम करना चाहिए, वो आखिर घर में आने के बाद फिर गुनाहों का सिलसिला शुरू, दुकान में बैठ के चीटिंग की, जॉब के अंदर झूठ बोला, सारा दिन मार्केट के अंदर आराम करता रहा, इतने गुनाह किए। अब घर आया नहाया धोया कपड़े बदले खाना बना खाया एक दूसरी सेंटीना उठा के दोबारा गुना होगा और इससे हंसते कि भाई कितने गुना कर दिया दिन भर गुना करके भी पेट नहीं भरा जब रात भर भी गुना करने का इरादा नहीं सुकून मिलता वरना सारे दिन की थकन उतर जाती है जब आधा घंटा टीवी के सामने बैठते हैं और आग कहता बिल्कुल गलत आगा के जिक्र है तत्मुलूम जिक्र खुदा से दिलों को इतमान मिलता है और बीवियां अल्लाह ने इसलिए बनाई है ताकि तुम्हारे घरों में सुकून ले लिया तुम गलत जगह ढूंढ रहे हो सुबह एक साथ सड़क के बाहर बहुत लाइटिंग होती है ना वहां बैठते कुछ चीजें तलाश कर रहे ढूंढ रहे लोगों ने कहा क्या ढूंढ रहे कहा मेरे कुछ पैसे और बीवी का थोड़ा सा सोना और कोई और पेंटिंग दस्तावेज गिर गए तो बताइए कहां गिर गए हम आपकी मदद करें जानी वो तो घर के अंदर गिरे जब घर में गिरे तो यहाँ सड़क के ऊपर क्या ढूंढ रहे घर में अंधेरा बहुत है वहां नजर नहीं आ रहा था रोशनी बहुत है मैंने कल यहाँ आके ढूंढू वैसे उल्टी खोपड़ी के लोग हमारे यहाँ भी होते सुकून गाने में नहीं मिलता है सुकून शराब में नहीं मिलता है सुकून रिश्ते आराम में नहीं मिलता है सुकून डिशेंटीना में नहीं मिलता सुकून मिलेगा या जिक्र खुदा में मिलेगा या जिक्र खुदा याद दिलाने वाली शरीर में हयात में
मिलेगा
और इसके बाद अगर खुद औरत भी ये सवाल कर ले कि खुदा बंदा मेरा दिल चाहता है कि मैं अपने घर को सुकून का गहवारा बनाऊं तो क्या करूं तो इशारतन इस आयत में एक बात आती कि अल्लाह ने इस रिश्ते में रहमत रखी तुम अपने घर में रहमत लेके आओ रहमत कैसे लाई जाती अब वो चंद हदीसे जो बहुत मशहूर है इसलिए मैं जल्दी जल्दी पढ़ के मसाइब की मंजिल का आ रहा एक सिलसिला है हदीसों का और बात को समझाने के लिए रिवायतों में लफ्ज ऐसा आया क्या लफ्ज आया कुछ चीजें ऐसी है जिस घर में ये चीजें होती हैं वह रहमत के फरिश्ते नहीं आते अब घर बनाया है सुकून और रहमत के लिए और एक लिस्ट हमको दे दी मासूमीन ने कि ये चीजें तुम्हारे घर में आएंगी तो रहमत नहीं आएगी दो जमा दो चार की तरह दोनों को मिलाइए अगर अपने घरों में सुकून और रहमत लाना है तो इन चीजों को घर से निकाले और इसमें सबसे ज्यादा अहम हिस्सा औरत का अब बहुत मशहूर चीज है जिस घर में कुत्ता होता है वहां रहमत के फरिश्ते नहीं आते चाहे वो मुफ्ती मीर मोहम्मद अब्बास मीर अब्बास की स्त्री वाला ही वाक है क्यों ना बहुत मशहूर वाक है ना मुफ्ती मीर अब्बास की स्त्री का सरकार नाजुल मिल्लत के उस्ताद सरकार नजमुल मिल्लत के हुसूर बड़े सगीर हिंद अब्बास के अजीम तरीन उलमा और मुश्तहिदी में से ट्रेन में सफर कर रहे हैं देखा कि बहुत ही मुकद्दस इंसान उसी डिब्बे में साथ में वाहन चेहरे से अंदाज से हर किस रहना बड़ा मुकद्दस मगर साथ में कुत्ता भी पकड़े हुए चल रहा क्या ये चीज समझ में नहीं आती कभी ऐसा होता है ना कि दो ऐसी चीजें एक जगह जमा हो जाती एक साथ के घर में कुत्ता पला था हम मिलने गए कुत्ता मोराने लगा दान पान निकाल गया था वो दौड़ा गया तो घबरा के भागो आई आगे मारा कहा जा रहा मैं गया आपका कुत्ता देखते नहीं वो कितनी मोहब्बत से तू नहीं रहा हमने तो समझ में नहीं आता इससे किस सिरे पे यकीन करे तो कभी ऐसा भी होता आपको ये एक मरतबा देखा कि एक तरफ इतना था मजदूर दूसरे जाए कुत्ते कैसी लगी उस चीज आज तो मैं भी कुत्ता चल जाएगा एक तो 100 साल से पुराना बात है कहिए क्यों कब देखिए बाकी सारी बातें सही है लेकिन मुझे मौत से बहुत डर लगता है हर बात आदमी धरता है मरने तो मैंने कुत्ता इसलिए रखा है कि हदीस सुनी है कि जहां कुत्ता होता है वहां फरिश्ते नहीं आते मलकुल मौत को रोकने के लिए कि जब तक मेरे साथ कुत्ता है उस वक्त तक मलकुल मौत को नहीं आएगा मेरे पास मुफ्ती साहब का जवाब भी याद हो आपकी ना गई कुत्ते की तो रूह कब करने का भी आएगा ना हाथ के हाथ आपसे भी काम करके चला जाएगा लेकिन खुलासा ये इतनी मशहूर यह हदीस जिस घर में अच्छा यह हदीस हर एक को मालूम भी है और इसको समझाने का मकसद आपका टाइम वेस्ट करना लेकिन बताना यह है कि आप देखिए एक ही कैटेगरी है जिस घर के अंदर कोई नशे वाली चीज होती है हमारे रहमत के फरिश्ते नहीं आते जिस घर में गाने बजाने के आलात होते हैं वहां भी रहमत के फरिश्ते नहीं आते जिस घर में जुए के आलात होते हैं جو جوئے کے آلات ہیں گیمبلنگ کے, اس میں شرط لگا کے کھیلے کے بغیر شرط کے حرام حرام, جو بڑا ہی خاص جوئے کے لیے, اس کے اندر تاش کی کندی یا کاش تو ٹاپ آف دا لسٹ آتے ہیں, رحمت کے فرشتے نہیں آتے. آج جس گھر کے اندر کوئی بے حجاب عورت رہتی ہے رحمت کے فرشتے نہیں آتے. مولانا گھر میں آج کل بہت پریشانیاں, کوئی دعا بتا دو. مولانا روزی کے اندر مسئلے پیدا ہو رہے ہیں, کوئی وظیفہ بتا دو. مولانا جاب کو بڑا خطرہ ہو گیا, کوئی قرآن آیت بتا دو. ارے یہ سارا بتا بھی رہے اور آپ آگے اگلے دن کہتے ہیں فائدہ کچھ نہیں ہو رہا, تو کیسے فائدہ ہوگا؟ وہ فرشتہ جو آپ کے لیے روزی لے کے آ رہا ہے, آپ نے اس کو گھر میں آنے کہاں سے دیا؟ چاروں طرف سے تو آپ نے اپنے گھر میں تارے ڈال دیے. یا بے پردہ عورت ہے, یا گانے بجانے کے آلات ہے, یا خیبار کے اور جوئے کے آلات ہے, وہ آ رہا ہے, آنے سے روک رہے اور شکایت کر رہے کیوں نہیں؟ بھائی وہی جو ہم لوگوں کے ساتھ ہوتا ہے. کبھی کبھی ایسا ہوتا ہے کہ ڈاکٹر بہت حیران ہوتا ہے, مولانا آپ کی شوگر بہت ہائی جا رہی, دوائی لے رہے ہیں, ساری دوائی لے رہے ہیں, واک کرتے ہیں صبح کو, جی ہاں ڈبل واک کرتے ہیں, انجیکشن لیتے ہیں, انسولین کا لیتے ہیں, اور کیا کرتے ہیں, کہا کہ روزانہ 3 کلو گلاب جامن کھا جاتے ہیں, وہ سب سفر کے پیسے. آپ انجیکشن لے کے دوا لے کے واک کریں, جب تک کہ گلاب جامن نہیں چھوڑیں گے شوگر کنٹرول نہیں ہوگی. تو آپ وہ قرآن پڑھیں گے, سورہ واقعہ پڑھیں گے, رزق کی دعائیں پڑھیں گے, روزی پڑھیں, وہ دینے والا پھر بھی دیتا ہے, لیکن ہم نے تو اپنی حد سے پورا انتظام کر لیا. خالی روزی نہیں, بیماری ہے, صحت ہے, اولاد ہے. کسی نے کہا مولانا شادی نہیں ہوتی, کوئی اچھا عمل بتا دی تو ایک سورہ مریم میں مطلب, اولاد نہیں ہوتی سورہ انبیاء کی آئے, حضرت زکریا رب لا تذر نے فرض باندھا خیر الوارث بھی. مگر اب آیت دیکھیں جو پہلے دن تلاوت کی گئی پڑھی آئے, اللہ نے رحمت قرار کی اس رشتے, چنانچہ کی عورت کی ذمہ داری ہے اس رحمت کو بچائے اور اپنے گھر سے ہر وہ چیز نکال کے پھینک دے جو رحمت کو روکتی. یہ بنیادی طور پہ عورت کی ذمہ داری بنے گی, مرد بھی بنے گا. لیکن جب گھر کے مالک کا اس کو قرار دیا گیا, گانا بجانا نہیں ہونا چاہیے, جوئے کی کوئی چیز گھر میں نہیں آنا چاہیے, اور بے حجابی تو ہونی نہیں چاہیے, نہ بچیوں میں, نہ تقریبات میں, نہ مجالس میں, نہ برتھ پارٹی میں. تب گھر سکون کا مہمانہ بنتا, اور پھر وہ گھر والی عورت ایسی ہوتی ہے کہ مشکل مشاہے کائنات اس کے قبر پہ کمر پکڑ کے کہتا ہے کہ میری قبر ڈھونڈ. فاطمہ کے نہ ہونے علی کی قبر ڈھونڈ. لیکن یہ جس علی کا تذکرہ ہو رہا, یہ وہ علی ہے کہ جس کے ساتھ فاطمہ نے ساری زندگی گزاری. لیکن جس علی کے حوالے سے آج ہم نے مجلس کے شروع میں بات کی, چوتھا امام بھی وہ علی ہے نا, اس نے اپنی دادی کے ساتھ منزل مسائل میں بڑے عجیب طریقے سے دیا. یعنی میں جملہ بدل, منزل فضائل میں دادا علی جو ہے, بڑا علی جو ہے, وہ شہزادی کے ساتھ, اور منزل مسائل میں جو چھوٹا علی ہے جس کی ولادت کی تاریخ گزری اس لیے بیان, اس نے علی کا ساتھ, اس نے فاطمہ کا ساتھ. مولا علی کے بارے میں حدیث نہیں آئی, میں توحید کی نیت سے نہیں کہہ رہا, رونے والوں میں فاطمہ ہے اور علی. چوتھے امام کے لیے حدیث, جب سے دنیا بنی ہے رونے والے تو پانچ ہی گزرے, اور ان میں چوتھے درجے پہ اپنی جدہ ماجدہ فاطمہ زہرا کا ذکر کیا چھٹے امام, اور اس کے بعد اپنے دادا سجاد کا ذکر کیا. یہاں جملہ بھی میں کہتا ہوں کہ دونوں ایک ہی لفظ میں شامل کیا, ان سے زیادہ رونے والا کوئی نہیں گزرا, مگر چوتھا امام جتنا 35 سال میں رویا فاطمہ اتنا 75 دن میں رویا. یہ برابر قرار دیا, فاطمہ کا ماتم 75 دن تھا, سجاد کا ماتم 35 سال تھا. سجاد کا ماتم تو آپ کو اچھی طرح پتا ہے, سوچیے فاطمہ کتنا ہوئی ہو, یہ 75 دن میں کتنا ماتم فاطمہ نے کیا ہو. منزل مسائل میں دو چھوٹے سے واقعات اور سن لیجیے, اور اسی پہ آج کی مجلس کو یہ بتائے گی. دوسری مندر، رونے کی اصل دوسری مندر. تاریخ میں لکھا ہے کہ شہزادی جب مدینے میں فاطمہ کے ماتم پر پابندی لگی، روز آنا صبح ماتم کے لیے مدینے سے باہر چلی جاتی، سارا دن ماتم کرتی ہے، سورج ڈوبنے کے بعد واپس مدینے آتی. آج بھی وہ جگہ مدینہ منورہ کے اندر موجود ہے، کھجور کا درخت ہے جس کے سائے میں بیٹھ کے شہزادی پورا دن اپنے بابا کا ماتم کرتی. یہ دنیا کی پہلی مجلس ہے، مگر ایسی مجلس آپ نے کبھی نہ سوچی ہوگی، نہ دیکھی ہوگی، نہ سنی ہوگی. مجلس پڑھنے والی ایک معصومہ ہے، مجلس سننے والے دو معصوم ہیں. عجیب مجلس ہے، پڑھنے والا بھی معصوم، سننے والا بھی معصوم. اور اگرچہ مجھے نہیں پتا کہ فاطمہ سارا دن کیا پڑھتی ہے، لیکن اتنا یقین ہے کہ اس مجلس میں اپنا لکھا ہوا جو ہاتھ تو ضرور پڑھتی ہوں. سبحان علی مصاحب الوحنا سبحان علی مصر نیاز کا سارا دن فاطمہ کا ماتم جاری. ایک جب شام کو فاطمہ حجرے میں داخل ہوئی، مولا نے دیکھا فاطمہ کا سارا جسم چہرے کی کھال جلی بھی نظر آ رہی ہے، جلی. گھبرا کے پوچھا یہ کیا ہوا؟ کہا آج وہ درخت کاٹ کے پھینک دیا جس کے سائے میں بیٹھ کے میں ماتم کرتی تھی، وہ درخت کاٹ کے پھینک دیا گیا. آج رسول کی بیٹی نے سارا دن جلتی ریتی پر جلتے سورج کے نیچے اپنے بابا کا ماتم کیا. مدینے کی آگ کی طرح سے جلانے والی گرمی اور آگ کی طرح سے جھلسا دینے والا سورج، مولانا سلمان کے ساتھ مل کے دنیا کا پہلا امام باڑہ بیت الحضور بنایا. مگر تاریخ کا فیصلہ یہ رہا جب تک فاطمہ کے بدن میں ذرا سی بھی طاقت رہی، اور عظیم شان سے فاطمہ ماتم کے لیے جاتی، ایک ہاتھ میں عصا ہوتا، دوسرے ہاتھ میں حسین کی انگلی ہوتی. بڑا بیٹا حسن ماں کے ساتھ ساتھ اسی طرح شام کو واپس آتی. میں نے تاریخ اسلام لکھنے والے سے کہا ذرا جلدی سے بتا دے فاطمہ کی عمر کیا تھی. بڑھاپے کی نشانی ہے، فاطمہ کتنی ضعیف اور کتنی بوڑھی ہو چکی تھی کہ ہاتھ میں آتا. 80 سال، 75 سال، 70 سال عمر کیا تھی کہ ایسا دیا. تاریخ میں کہا فاطمہ صرف 18 سال کی، فقط 18 سال کی رسول کی بیٹی، مگر جوانی میں ایسا پوری ہو گئی کہ بغیر عصا کے سہارے چلے. اہل بیت کے مصائب کہیں اور نہیں ملے، اگر ملے گے تو اسی گھر میں ملے گے. آپ کو کوئی اور ایسا نظر آتا ہے تاریخ میں کہ جوانی میں بوڑھا ہو گیا؟ ایک فاطمہ نظر آئی تو ایک وہ نظر آیا کہ جب حسین کا لٹا قافلہ مدینے واپس آیا اور حسین کا چھوٹا بھائی محمد نے حنف دیا اپنے بھتیجے سجاد کی تلاش میں چلا تاکہ پرسا دے سکے، تو چاروں طرف دیکھا واپس آنے والے قافلے میں 24 سال کا جوان سجاد کہیں نظر نہیں آ رہا، کہیں نظر نہیں آ رہا. چچا ڈھونڈ ڈھونڈ کے تھکا جا رہا ہے. آخر مجبوراً آگے بڑھا، ایک بہت ہی ضعیف 70 سال کا اٹھا، سر کے بال سب ہے، داڑھی کے بال سب ہے، بھووں کے بال سب ہے، چہرے میں جھریاں کمل سکی بھی قریب جاتا ہے اور کہتا ہے کہ اے مرتے بزرگ، میں آپ کو زحمت نہیں دیتا لیکن کوئی اور نظر نہیں آ رہا، یہی کہیں میرا جوان بھتیجا سجاد ہوگا، کہہ کے بتا دیجیے وہ کہاں. وہ کتنا سننا تھا، وہ بوڑھا آدمی کہتا ہے چچا انا حبیب ابن الحسین، ارے بہنی تو آپ کا جوان بھتیجا سجاد، کیا جوانی میں بوڑھی فاطمہ یا جوانی میں بوڑھا سجاد ہوا؟ اگر کوئی شہزادی سے پوچھے شہزادی آپ جوانی میں بوڑھی کیسے ہوئی، تو شاید کہیں گی میرے گھر کا گہرا دروازہ دیکھو، شاید کہیں گی میرے پہلو میں کوڑا پڑا، شاید کہیں گی میرا محسن مارا گیا. لیکن اگر کوئی سجاد سے پوچھے سجاد آپ جوانی میں کیسے بوڑھے ہوئے، اور کچھ نہ کہیں گے، ایک ہی لفظ کہیں گے، اشیا اشیا اشیا. منزل مسائل میں 7 سال چل رہے ہمارے دربندی کی یہ روایت کتنی مشہور ہے، اور وہ کیا ہے؟ وہ یہ ہے کہ سجاد کو مدینے میں کربلا سے آنے کے بعد لوگ دعوت میں بلاتے ہیں، سجاد کے شاگرد ہیں، سجاد کے پاس بڑھے ہوئے ہیں، کہیں سے نہیں پہنچ گئے. ارے اتنا دن چاہتا ہے ہمارا آقا ہمارے گھر آئے، ہمارا استاد ہمارے گھر آئے، ہمارا مسجد ہمارے گھر آئے، مگر سجاد سب کو منع کر دیتے ہیں. یہ سوری سجاد کے پاس پڑھ کے اپنی قوم کے امام بنے طرف کے آئے. اور ایک مرتبہ کا مولا میرے جوان بیٹے کی شادی ہے، اس شادی میں شریک ہوئی ہے. امام نے کہا کیا تجھے نہیں پتا کربلا کے واقعے کے بعد ہمارے گھر سے شادیوں میں شرکت کا رواج ختم ہو گیا؟ سب سے کہا لیکن مولا جب میری شادی ہوئی تھی میں نے آپ کو بلایا، آپ نہیں آئے. میرے یہاں بیٹا پیدا ہوا میں نے بلایا، آپ نہیں آئے. میرا بیٹا شادی کے قابل ہوا، آپ نہیں آئے. اگر کوئی آپ کو بلائے تو کیسے بلائے؟ آپ کا بہت ہی آسان ہے، میرے بابا کا ذکر کر، میرے بابا کے بدل کر، کربلا کے مسائل بیان کر، خود کرچن کے تیرے پاس آئے گا. تو ہی نے اعلان کر دیا مدینے والوں آج میرے گھر میں کربلا کی مجلس ہے. مجمع ہے نبا کب سے بے چین تھا، کب سے بے قرار تھا یہ مجمع کربلا سننے کے لیے. سار لوگ آنے لگے، جب سارا مجمع گیا سوہڑی باہر نکلے تاکہ سجاد کو لے لیا، دیکھا میرا آقا سجاد دروازے میں کھڑا ہوا ہے. میں تو آپ کو لینے جا رہا تھا. کہا جہاں میرے بابا کا ذکر ہوتا ہے مجھے بلانے کی ضرورت نہیں ہے، میں جہاں سے ہوں خود سے آتا ہوں. آدھے بتائے ہوئے کیونکہ خالی سجاد نہیں آتے، کوئی اور بھی سجاد کے پاس ہوتا. آگے بتائے ہوئے تو ایک دن بات کر کے لاس یا امیرے کے اعتبار سے شیعہ نہیں، سجاد کو ممبر کے قریب بٹھایا اور خطیب نے بھی اکبر کے مسائل شروع کر دیے. اللہ وہ کمرا پتا ہوا، وہ بکتن پڑی، وہ گھیریا ہوا، وہ ماتم ہوا، لوگ دیواروں سے سر ٹکرا رہے ہیں. مجلس ختم ہوئی، ایک ایک کر کے لوگ گئے. زہری سجاد کے قریب آئے لیکن گھبرا گئے. جہاں میں آقا کو بٹھا کے گیا تھا وہاں نظر نہیں آ رہے، ممبر کے قریب نہیں ہے. اب ڈھونڈنے میں چلے میرا آقا کہاں گیا تو دیکھا جہاں آنے والوں نے چوتیاں اتاری تھی، جہاں آنے والوں نے چوتیاں اتاری تھی وہاں میرا آقا سجاد خوشی کی عالم میں ہے. پانی لایا گیا، پانی چھڑتا گیا. سوری نے ہاتھ جوڑے، مولا آپ یہاں کیوں آ گئے؟ دادی اور پوتے کے حالات مسائل میں ساتھ چل رہے ہیں، مولا آپ یہاں کیسے آ گئے؟ کیسے ہی ذاکر نے کربلا کا ذکر شروع کیا، میرے بابا کے مسائل پڑے، میں نے دیکھا آپ سب سے اتر کر میری دادی فاطمہ سامنے آ رہی ہے اور وہاں بیٹھ رہی ہے جہاں اداکاروں نے چوٹیاں اٹھا رہی تھی. ارے باپ آپ اٹھا کے دعا دے رہی خدا بندہ فاطمیہ کی مجالس اختتام کو پہنچا دے. خدا بندہ تجھے حسین کی تو پیاری ماں فاطمہ زہرا کے مسائب اور دعا کا واسطہ، تجھے میرے مظلوم آقا سردار سید الشہداء کے مظلوم بھائی اور مظلوم فرزند سید الساجدین کا واسطہ. جتنے مومنین اور مومنات آج کی مسجد میں آئے ہوئے ہیں خدا بندہ ان کو، ان کے گھروں کو، ان کے گھر والوں کو، ان کی روزی کو اور ان کی اولادوں کو ہر مصیبت، ہر آفت، ہر پریشانی سے محفوظ فرما. خدا بندہ مرتے دم تک ہمیں حسین کے سوا ہمیں اور کوئی غم نہ ملے. ہمیں جو پریشان حال اس مسجد ہے خدا بندہ سب کی پریشانیاں دور کرنا، بیماروں کو شفا کاملہ عطا کرنا. انڈیا میں ایک مومن بہت بیمار ہے، ان کے گھر والوں نے خاص کہا خدا بندہ انہیں شفا کاملہ عطا کرنا. ہمارے تمام پر ہوں گی خاص جن کے لیے آج کے سارے ثواب کی مجلس ہے، جن کے لیے اپنی فاتحہ پڑھا جائے گا، اور ایک وہ مومنہ جن کا آج انتقال ہوا اور آپ ان کے لیے نماز وحشت پڑھیں گے. خدا بندہ ان سب کو، تمام شہداء ملت و دین کو، آخری مسجد کے خاندان کے تمام مرحومین کو آل علیم جوار فاطمہ اور جوار سید الساجدین سے ملحق فرما. جس دین کے لیے اتنی قربانی دی اور اتنے مسائل برداشت کیے، ہمیں اس دین میں خود عمل کرنے اور اپنی اولاد کی صحیح دینی تربیت کی توفیق عطا فرما. دنیا بھر کے صاحبان ایمان کو، ان کے جان مال عزت ناموس اور اولاد کو ہر ظالم اور ہر دشمن اہل بیت کے شر سے محفوظ فرما، اور دنیا سے ظلم کے خاتمے کے لیے اپنی آخری حجت وارث معصومی فرزند زہرا ائمہ کے اور زہرا کے مسائل کا انتقام لینے والے میرے زمانے کے امام کے ظہور میں تعجیل فرما. خیبت میں ہمیں اپنی ذمہ داریاں ادا کرنے اور بعد ظہور امام کی فوج کا سپاہی بننے کی توفیق عطا فرما. ایک دعا صحت بھی آئی تھی میرے پاس، شاید نام کے ساتھ ہے تو ایک مومنہ مہرین فاطمہ بہت بیمار ہے اور جو آپ کو حالات معلوم ہے اس وقت شہید ہونے والے ہیں ان کا تو ذکر ہو جاتا ہے فاتحہ کی شکل میں. ہر حادثے میں ہر واقعے میں ہر امتحان میں اگر 50 شہید ہوتے ہیں تو 500 سے زیادہ زخمی ہوتے ہیں. تو یہ تمام زخمی ان تمام واقعات سے اور یہ مہرین فاطمہ خدا بندہ بیمار یہ سید الساجدین کا واسطہ ان کو شفائے کاملہ تھا. مہر النساء بنت میر قاسم آج انڈیا میں ان کا انتقال ہوا ہے تو فجر کی نماز سے جب آپ کو موقع ملے دو رکعت نماز وحشت سے قبل پڑھ لیجیے گا مہر النساء. اور اب فاتحہ میں ان کا نام بھی شامل کر دیں آج کی مجلس کے لیے جو فاتحہ کے نام آئے. مرحوم سید بدر الحسن مرحوم سفتین مرزا مرحوم سید مہدی حسن مرحوم اشرف موسیٰ جواد مرحوم موسیٰ جواد مرحوم علی جواد مرحوم نرجس چابان مرحوم فاطمہ علی مرحوم ظہور جمعہ مرحوم سید غلام عباس جعفری مرحوم سیدہ شمیم زہرا جعفری پرسوں کراچی میں جو شہادت ہوئی شہید علی اکبر قاجاری حاضرین مجلس کے خاندان ان مومنین اور مومنات کے خاندان کے تمام مرحومین تمام شہداء ملت و دین کل اموات مومنین مومنات پاک ہیں. بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. ربنا تقبل منا انك انت السميع العليم.
مومن اکرام آج کی مجلس کے اختتام کے ساتھ ہی ایام فاطمیہ کا یہ سلسلہ یہاں پر ختم ہوا. ہم تہ دل سے مومنین و امنات سے مقصد کی طرف سے انتظامیہ کی طرف سے جناب مولانا صاحب کے انتہائی مشکور ہیں کہ وہ اتنی دور سے آسٹریلیا سے یہاں پر تشریف لائے انہوں نے یہاں پر مجالس سے خطاب فرمایا. ہم تہ دل سے آپ کے شکر گزار ہیں اور آپ کی صحت کے لیے دعاگو ہیں. خدا بندہ تعالیٰ آپ کو ہمیشہ صحت یاب رکھے اور آپ کو حفظ و امان میں رکھے.